الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. درود پاک کے کیا کہنے, اللہ پاک ہمیں درود پاک پڑھنے کا مخلص عاشق بنا دے, عادی بنا دے. مولا علی شیر خدا حاجت روا داماد مصطفیٰ رضی اللہ تعالی عنہ سے روایت ہے, اللہ کریم نے جنت میں ایک درخت پیدا فرمایا ہے جس کا پھل سیب سے بڑا اور انار سے چھوٹا, وہ مکھن سے نرم, شہد سے بھی میٹھا اور مشک سے زیادہ خوشبودار ہے. اس درخت کی شاخیں موتیوں کی, تنے سونے کے ہیں اور پتے زبرجد کے ہیں. اس درخت کا پھل کون کھا سکے گا؟ سبحان اللہ, اللہ پاک ہم سب کو نصیب فرمائے. اس درخت کا پھل صرف وہی کھا سکے گا جو رسول پاک صلی اللہ علیہ وآلہ وسلم پر کثرت سے درود پاک پڑے گا. سبحان اللہ. الحاوی للفتاوی جلد 2 صفحہ 48 اس کا حوالہ ہے. اللہ تبارک و تعالی درود پاک کی محبت, ذوق, شوق ہمیں نصیب فرمائے. اور درود پاک کے کیا کہنے, غموں نے تم کو جو گھیرا ہے تو درود پڑھو, جو حاضری کی تمنا ہے تو درود پڑھو. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم. پچھلے پروگرام میں آپ نے ازواج انبیاء کے سیگمنٹ میں حضرت آدم علیہ الصلوۃ والسلام اور حضرت نوح علیہ الصلوۃ والسلام کی ازواج کے بارے میں سنا, اور آج بھی اللہ پاک کے دو پیارے نبی حضرت نوح علیہ الصلوۃ والسلام اور حضرت لوط علیہ الصلوۃ والسلام کی بیویوں کا ذکر کیا جائے گا, اور ان کے کردار کے کیا پہلو تھے ان کا ذکر ہوگا, اور اس میں ہمارے سیکھنے کے لیے بہت کچھ ہوگا انشاءاللہ الکریم. آئیے سنتے ہیں.
بسم اللہ الرحمن الرحیم. حضرت نوح علیہ السلام کی زوجہ جو کافرہ تھی اس کا نام تھا واہلہ, اور حضرت لوط علی نبینا علیہ الصلوۃ والسلام کی جو زوجہ تھی اس کا نام تھا وائلہ,
عین کے ساتھ.
جی, عین کے ساتھ, ادھر ہے ادھر عین.
جی,
حضرت لوط علیہ السلام جس قوم کی طرف نبی بنا کر بھیجے گئے, اس قوم کی بہت ساری برائیاں اور گندے کام تھے. حضرت لوط علیہ السلام منع فرماتے تھے, باز نہیں آتے تھے, تو اللہ تبارک و تعالی نے اس قوم پر عذاب نازل کیا. مگر یہ جو وائلہ تھی یہ منافقہ تھی. منافقہ مینس ظاہراً اپنے آپ کو یہ اسلام والی مومنہ ظاہر کرتی تھی, حقیقتاً نہیں تھی, دل سے مسلمان نہیں تھی. اچھا, اللہ تعالیٰ نے حضرت لوط علیہ السلام کو حکم دیا کہ اپنے گھر والوں کو اور ایمان والوں کو بستی سے لے کر تشریف لے جائیں.
صحیح.
حضرت جبریل امی علیہ السلام نے اس قوم پر جو گندے کام کرتی تھی, عذاب کس طرح ڈھایا, کس طرح نازل کیا, 5 بستیاں اس شہر کی تھیں, اپنے پروں پر اٹھا کر آسمانوں تک بلند کر کے اس کو پلٹ دیا.
اللہ اکبر.
پھر پتھروں کی بارش ہوئی.
اللہ
इनकी लाशों की भी परख चौड़ा दी। अच्छा, ये शहर उलट पलट हो रहा है अल्लाह की नाराजगी से। तो ये वाइला जो मुनाफिका थी, ये अपनी कौम के बदकार और गलत लोगों से मोहब्बत रखती थी, अपनी कौम से मोहब्बत करती थी। इसने मुड़कर देखा, हाय मेरी कौम, खड़ी हो गई। अजाब इलाही का एक पत्थर इस पर पड़ा और ये भी हलाक हो गया। अल्लाह की पनाह, अल्लाह की पनाह। सूरह आराफ की आयत नंबर 83 और 84 इरशाद होता है,
فَأَنْجَيْنَاهُ وَأَهْلَهُ إِلَّا امْرَأَتَهُ كَانَتْ مِنَ الْغَابِرِينَ وَأَمْطَرْنَا عَلَيْهِمْ مَطَرًا فَانْظُرْ كَيْفَ كَانَ عَاقِبَةُ الْمُجْرِمِينَ।
तो हमने उसे और उसके घर वालों को नजात दी, मगर उसकी औरत वो रह जाने वालों में हुई, और हमने उन पर एक मी बरसाया तो देखो कैसा अंजाम हुआ मुजरिमों का।
अल्लाह अल्लाह,
कुफर पर खात्मा हुआ इसका, बर्बाद हो गई, अल्लाह की पनाह। अच्छा, वाहिला नूह अलैहि सलाम की बीवी जो ईमान नहीं लाई थी
जी,
और वाहिला लूत अलैहि सलाम की जौजा जो ईमान नहीं लाई थी, इनके बारे में सूरह तहरीम की आयत नंबर 10 में इरशाद होता है। कुरान से दिल लगे हमारा, कुरान पढ़ें और समझें, इबरत की बातें भी हैं, वाकयात भी हैं पिछली कौमों के, और सुभान अल्लाह, अल्लाह की शानों का बयान है, अल्लाह की सिफात का बयान है, शान मुस्तफा का बयान है, शान सहाबा का बयान है, शान औलिया का बयान है, आखिरत का बयान है, क्यामत का बयान है, जन्नत का बयान है, दोजख का बयान है। कुरान पढ़े ना,
सुभान
सुभान। तो ये इन दो औरतों की मिसाल रब्बे जुल जलाल ने दी।
अल्लाह,
सूरह तहरीम आयत नंबर 10,
दरबल्लाहु मसलन लिल्लज़ीन कफरु इम्रअत नूहिन व इम्रअत लूत كانتا تحت عبدين من عبادنا صالحين فخانتاهما فلم يغنيا عنهما من الله شيئا وقيل ادخلا النار مع الداخلين।
अल्लाह काफिरों की मिसाल देता है, नूह की औरत और लूत की औरत, वो हमारे बंदों में दो सजावारे कुर्ब यानी मुकर्रब बंदों के निकाह में थी।
अल्लाह,
फिर उन्होंने इनसे दगा की तो वो अल्लाह के सामने इन्हें कुछ काम ना आए, और फरमा दिया गया तुम दोनों औरतें जहन्नम में जाओ जाने वालों के साथ। तो इन दोनों औरतें वाहिला और वाइला, इनकी मिसाल दी गई कि ये अंबिया किराम की निकाह में थी,
पर वहां खयानत की,
खयानत की, कुफर इख्तियार किया, तो इन्हें उनकी जौजियत काम नहीं आएगी, जौजा होना काम नहीं आएगा, और मौत के वक्त या फिर क्यामत के रोज उन्हें कहा जाएगा अपनी कौम के काफिरों के साथ जहन्नम में चले जाओ।
अल्लाह,
क्योंकि तुम्हारे और अंबिया के दरमियान कोई ताल्लुक नहीं रहा, तुमने कुफर किया,
कुफर किया,
तो ईमान के बगैर निस्बत कायम नहीं आती,
नहीं काम होती।
अच्छा, हर शख्स दुनिया में जिसके साथ मोहब्बत करता है ना, आखिरत में उसी के साथ होगा।
अल्लाह,
इन दोनों औरतों को अपनी कौम से बड़ी मोहब्बत थी, जो कि जालिम कौम थी, नाफरमान कौम थी, कुफार थे वो, गैर मुस्लिम थे। तो क्या इनको मौत के वक्त या क्यामत के रोज क्या कहा जाएगा? अपनी कौम के साथ दोजख में चले जाओ। ईमान वाले, अच्छे अमाल वाले, अल्लाह रसूल से प्यार करने वाले, साहबा अहले बैत, गौस कुतुब अब्दाल से, वलियों से प्यार करने वाले, इंशाल्लाह इनके साथ दाखिले जन्नत होंगे अल्लाह की रहमत।
इंशाल्लाह,
इन्होंने खयानत क्या की थी? फखानताहुमा, उन्होंने खयानत की। अच्छा, यह खयानत से बदकिरदारी नहीं है मुराद, इसके ये उलमा ने बयान किया, किसी नबी की बीवी ने कभी बदकारी नहीं की। इनकी खयानतें क्या थी? ان دونوں عورتوں کی
جی
دونوں کافرہ تھیں, یہ خیانت ہے,
یہ خیانت
کہ انہوں نے حق قبول نہیں کیا, کفر قبول کر لیا. انہوں نے خیانت کی کہ دونوں منافقہ تھیں, دل میں کفر چھپا رکھا تھا
جی,
زبان پر ایمان ظاہر کیا
جی.
تیسری خیانت علماء نے یہ بیان کی, چغل خور تھیں
اللہ,
دونوں چغل خور تھیں. اچھا, حضرت نوح علیہ السلام حضرت لوط علیہ السلام پر وحی نازل ہوتی, جا کر اپنی قوم کو بتاتی تھیں,
اللہ
راز فاش کرتی تھیں. اور نوح علیہ السلام کی بیوی واہلہ, اس کی خیانت کیا تھی, وہ افواہیں پھیلاتی رہتی تھی اور استغفر اللہ نوح علیہ السلام کو مجنون کہتی تھی, استغفر اللہ,
توبہ توبہ.
اور جب کوئی ایمان قبول کرتا کسی قوم کا آدمی تو ان کے بڑوں کو جا کر اطلاع کرتی تھی کہ اس نے ایمان قبول کر لیا. اچھا, اور لوط علیہ السلام کی بیوی وائلہ, اس کی خیانت کیا تھی کہ حضرت لوط علیہ السلام کے گھر مہمان آتے تو یہ آگ جلاتی, یہ ایک کوشن تھا کہ بدکاروں کو پتا چل جائے کہ گھر میں مہمان آئے تم ان کے ساتھ گندے کام کرو. تو چغل خوری ان دونوں عورتوں کی بری عادت تھی. اور قیامت کے روز چغل خور کتوں کی شکل میں اٹھایا جائے گا, ایک حدیث پاک میں. میرے آقا علیہ الصلوۃ والسلام نے فرمایا, غیبت, طعنہ زنی, چغل خوری اور بے گناہ لوگوں کے عیب تلاش کرنے والوں کو اللہ بروز قیامت کتوں کی شکل میں اٹھائے گا. اللہ کی قسم, اچھا چغلی کیا ہے؟
استغفر,
تو مردوں میں بھی ہوتی ہے, عورتوں میں زیادہ ہوتی
جی.
چغلی کیا ہے؟ لڑانے کے لیے ایک کے بعد دوسرے کو پہنچانا,
اللہ ادھر کی بات ادھر اس لیے پہنچانا کہ لڑائی ہو جائے.
اللہ کی بندی تو آئی اجتماع میں ہے,
ہاں,
اور کرتوت کیا کر رہی ہے؟ تو آئی ہے کسی نکاح میں, کسی ولیمے میں, کسی تقریب میں, کسی خوشی غمی کی معاملے جی. میں, اور تو لے اس نے دیکھ یہ کہہ رہی تھی, فلاں یوں کر رہی تھی, تیرے بارے میں تو اچھی رائے نہیں رکھتی وہ,
اللہ
لڑا رہی, تو بس تقصر اللہ. اور اصل میں بک بک کی عادت بہت ہے
جی,
یہ وجہ بھی توبہ استغفر اللہ چغل خوری میں ڈالتی
جی.
تو اللہ تعالی ہمیں زبان کی احتیاط نصیب فرمائے.
اللہم
اور ان دو عورتیں واہلہ اور وائلہ کی جو خیانتیں تھیں, اس سے ہماری اسلامی بہنوں کو, ہم سب کو بھی بچائے اللہ, ہمیں کفر سے بچائے, نفاق سے بچائے, چغل خوری سے بچائے.
ثم آمین ثم آمین.
امیر السنت اللہ کی بارگاہ میں اشعار کی صورت میں دعا کرتے ہیں.
سبحان اللہ سبحان اللہ.
مجھے غیبتوں سے بچایا الہی, بچوں چغلیوں سے سجایا الہی.
آمین اللہم آمین ثم آمین. مدنی چینل کے ناظرین, بہت ہی درس عبرت تھا اس تذکرے میں کہ کتنی نیک ہستیوں کی صحبت میں رہ کر بھی ان پر بدبختی غالب آئی. اللہ تبارک و تعالی عبرت حاصل کرنے کی توفیق عطا فرمائے, غیبتوں چغلیوں اور ہر طرح کے گناہوں سے ہمیں بچائے. آئیے چلتے ہیں اگلے سیگمنٹ ننی مبلغہ کی طرف.
یہ نیک خواتین, یہ نیک خواتین.
میرا نام سعیدہ مینار ہاشمی ہے. پیاری بچیوں, آج میں آپ کو ایک دیانت دار لڑکی کا واقعہ سناتی ہوں. یہ واقعہ اس وقت کا ہے جب مسلمانوں کے دوسرے خلیفہ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کی حکومت تھی. آپ لوگوں کے حالات کو معلوم کرنے کے لیے رات کے وقت مدینہ شریف کی گلیوں کا دورہ فرماتے تھے. ایک رات ہوا یوں کہ آپ چکر لگا رہے تھے, ایک گھر سے آواز سنائی دی, بیٹی دودھ میں تھوڑا سا پانی ملا دو. بیٹی بولی, امی جان کیا آپ کو نہیں معلوم کہ مسلمانوں کے دوسرے خلیفہ نے حکم دیا ہے کہ دودھ میں پانی نہ ملائے. امی جان نے کہا, رات کا وقت ہے, ہر طرف اندھیرا ہے, اس وقت تو تمہیں خلیفہ نہیں دیکھ رہے ہیں, انہیں کیا معلوم کہ تم نے دودھ میں पानी मिलाया है, जाओ और दूध में पानी मिला दो। अम्मी की बात खत्म होने पर लड़की बोली, खलीफा मुझे नहीं देख रहे लेकिन मेरा रब तो मुझे देख रहा है, मैं हरगिज दूध में पानी नहीं मिलाऊंगी। प्यारी बच्चियों, ये तो तय है कि कोई देखे या ना देखे, अल्लाह पाक तो हर वक्त अपने बंदों को देख रहा है। इस खौफ से लड़की ने दूध में पानी नहीं मिलाया। क्या आपको मालूम है कि दुनिया में इस लड़की को इसका क्या इनाम मिला? मुसलमानों के खलीफा हजरत उमर फारूक रजी अल्लाह ताला अन्हो ने इस लड़की की शादी अपने बेटे हजरत आसिम रजी अल्लाह ताला अन्हो से कर दी थी। हमें भी हर काम में अल्लाह पाक से डरते हुए दयानतदारी से काम लेना चाहिए।
अल्लाह पाक हमारी नन्ही मुबल्लिगा को दीनो दुनिया की भलाइयां नसीब फरमाए, दुनिया आखिरत अच्छी फरमाए। आइए एक सवाल प्रोग्राम में शामिल करते हैं और देखते हैं कि सवाल क्या है, जवाब क्या है। याद रखिए, सवाल इल्म की चाबी है।
मेरा नाम नूर फातिमा है। माँ की शान बयान की जाती है, बाप की क्यों नहीं?
कई जगह पर ऐसा वाक्य देखा जाता है कि बाज महाफिल में भी अगर कोई कलाम वगैरह पढ़ते हैं लोग, आमतौर पर सना खान, तो उसमें माँ की शान या वो बाज गाड़ियों के पीछे लिखा होता है, ये तो सब मेरी माँ की दुआ है, यूं करके भी होता है।
खर्चा बाप से लिया था मोटरसाइकिल खरीद के बाप ने दिए, मेरी माँ की दुआओं का सदका है या माँ की दुआ है। भाई माँ की दुआ भी लेनी है, बाप की दुआ भी लेनी है। माँ की भी शान है, बाप की भी शान है
जी।
और प्यारे आका अली सलातो सलाम ने फरमाया, दोनों तेरी जन्नत और दोजख।
सुभान।
अच्छा, कुरान में सूरह बनी इसराइल की आयत नंबर 23 और 24 में सुनाता हूँ
जी।
وَبِالْوَالِدَيْنِ إِحْسَانًا إِمَّا يَبْلُغَنَّ عِنْدَكَ الْكِبَرَ أَحَدُهُمَا أَوْ كِلَاهُمَا فَلَا تَقُلْ لَهُمَا أُفٍّ وَلَا تَنْهَرْهُمَا وَقُلْ لَهُمَا قَوْلًا كَرِيمًا وَاخْفِضْ لَهُمَا جَنَاحَ الذُّلِّ مِنَ الرَّحْمَةِ وَقُلْ رَبِّ ارْحَمْهُمَا كَمَا رَبَّيَانِي صَغِيرًا। और माँ बाप के साथ अच्छा सलूक करो। अगर तेरे सामने इनमें से कोई एक या दोनों बुढ़ापे को पहुंच जाए तो उनसे उफ तक ना कहना और उन्हें ना झिड़कना, और उनसे खूबसूरत नरम बात कहना, और इनके लिए नरम दिली से आजजी का बाजू झुका कर रख और दुआ कर, ऐ मेरे रब तो इन दोनों पर रहम फरमा जैसा इन दोनों ने मुझे बचपन में पाला।
सुभान।
देखिए दोनों का तस्करा हो रहा है,
दोनों का।
और माँ बाप के साथ अच्छा सलूक कर।
माशाल्लाह।
कोई दोनों में से कोई एक बुढ़ापे को पहुंचे, उफ नहीं कहना, झिड़कना नहीं है, खूबसूरत बात करनी है, नरम बात करनी है, आजजी करनी है।
बेशक।
तो दोनों के हुकूक हैं और दोनों जन्नत और दोजख है। अच्छा, आला हजरत से पूछा गया कि औलाद पर माँ का हक ज्यादा है बाप का? फरमाया, औलाद पर माँ और बाप दोनों का हक निहायत अजीम है, अलबत्ता माँ का हक बाप के हक से ज्यादा है।
सही।
इस पर कुरानी आयात और अहादीस पेश की। आखिर में फरमाया, माँ का हक बाप से ज्यादा होने से ये मुराद है खिदमत और लेने देने के मामले में माँ का हक ज्यादा है, जबकि अदब और एहतराम में बाप का हक ज्यादा है। मिसाल के तौर पर बेटे के पास 100 रुपए हैं, अब माँ बाप को देना चाहता है, माँ को 75 रुपए दे, बाप को 25 रुपए दे। दोनों पानी मांग रहे हैं तो पहले माँ को पिलाए फिर बाप को पिलाए।
अल्लाह अल्लाह।
दोनों की टांगे दबानी है, सर दबाना है, कंधे दबाने, पहले माँ के फिर बाप के।
सही।
ताजीम बाप की, क्योंकि जो बाप है वो माँ का भी आका है।
बेशक।
हमारी माँ का आका हमारा बाप है।
बेशक।
تو دونوں کے حقوق ہیں
ماشاءاللہ.
اور پھر حقوق کی وضاحت ہے
سبحان
جو بتائی گئی.
ماشاءاللہ اللہ کریم جزائے خیر عطا فرمائے. آئیے چلتے ہیں اگلے سیگمنٹ کی طرف, اولاد کے حقوق. حضور اولاد کے حقوق, اللہ پاک آپ کو جزائے خیر دے, آپ ماشاءاللہ توجہ دلاتے ہیں, دعا بھی فرمائیں. اولاد کے حقوق میں جو یہ چیزیں ہوتی ہیں ظاہری, کو کھلانا پلانا یا ان کی تعلیم وغیرہ کے اسکول کے معاملات, ان کی طرف بڑی توجہ ہوتی
ہے, ہونی بھی چاہیے.
اور دوسری طرف جن کا تعلق آخرت سے ہے, ہماری بھی آخرت بچوں کی بھی آخرت, اس طرف بعض دفعہ جو ہے وہ
بچوں کی طرف توجہ صحت کے لحاظ سے بھی ہونی چاہیے
جی,
اور دینی لحاظ سے بھی ہونی چاہیے
جی,
ہر لحاظ سے ہونی چاہیے. ایک جو حق وہ آج بیان کیا جائے گا, اگر چند بچے ہیں, اچھا بچے بھی ہیں بچیاں بھی ہیں
جی,
دونوں میں برابری کا سلوک کر, ایک کو دوسرے پر دینی فضیلت کے بغیر ترجیح نہیں دے,
نہیں دینی.
کسی کی دینی فضیلت ہے, حافظ ہے, عالم ہے, مفتی ہے, تو ایک جدا بات ہے, ورنہ ان میں برابری کا معاملہ ہونا چاہیے.
صحیح.
امام اعظم رحمتہ اللہ علیہ فرماتے ہیں, اولاد میں سے کسی ایک کو زیادہ دینے میں کچھ حرج نہیں, جبکہ اسے دوسری اولاد پر ترجیح و فضیلت دینا دینی فضل و شرف کی وجہ سے ہو, لیکن اگر سب برابر ہو تو پھر ترجیح دینا مکروہ. فتح عالمگیری میں اگر بیٹا حصول علم میں مشغول ہو نہ کہ دنیاوی کمائی میں, تو ایسے بیٹے کو دوسری اولاد پر ترجیح دینے میں کوئی مذائقہ نہیں.
سبحان.
تو اچھا, زندگی کے اندر باپ اپنے زندگی میں بیٹا بیٹی ساری اولاد میں برابری کرے گا. اچھا, مرنے کے بعد اس کی جو وہ جائیداد ہے, جو وراثت ہے, اس میں بیٹے کے لیے دگنا حصہ تو مرنے کے بعد ہے نا, جیتے جی تو سب کو برابر. یہاں تک کہ اگر لاڈ پیار چومنا, سینے لپٹانا, تو بچوں بچیوں کو سب میں وہ برابری ہونی چاہیے.
ماشاءاللہ.
اچھا, چھوٹے بچے جو نا فطری طور پر نیچرلی زیادہ پیارے لگتے ہیں
جی,
ان کی ادائیں بھولی بھالی اور ان کا چھوٹا ہونا بھی پیارا لگتا ہے
جی,
تو اس میں حرج نہیں ہے. اچھا,
یعنی یوں حرج نہیں کہ اگر کسی کی طرف سے ذرا دل مائل ہو تو,
مائل ہونے میں مسئلہ نہیں.
ہاں جی,
لیکن جب بچے تو پھر برابری اس میں کرے.
صحیح.
اور پھر وہ بات کے بچیوں سے پہل کرنی چاہیے. میرے آقا علیہ الصلوۃ والسلام نے فرمایا, بے شک اللہ پاک پسند کرتا ہے تم اپنی اولاد کے درمیان برابری کا سلوک کرو, حتیٰ کہ بوسا لینے میں بھی برابری.
اللہ اللہ, ماشاءاللہ.
سرکار مدینہ صلی اللہ علیہ وسلم نے فرمایا, جب سفر سے کوئی واپس آئے تو گھر والوں کے لیے کچھ نہ کچھ ہدیہ تحفہ گفٹ لائے, اگر کچھ بھی نہ پائے تو جھولی میں چند پتھر ہی ڈال لائے. یہ حدیث پاک کنز المال کی ہے. اچھا, تحفے پر موٹیویٹ کیا نبی پاک علیہ الصلوۃ والسلام نے, اور بطور مبالغہ فرمایا کہ پتھر ہی لے آؤ, لے کر تو آؤ کچھ. اچھا, نگاہیں, کیونکہ اس کے بارے میں یہ کہا گیا کہ آنے والے پر نہ وہ نگاہیں جمی ہوتی ہیں کہ کیا لے کر آئے,
کیا لے کر آئے,
تو تحفہ لانے سے دل خوش ہوتے ہیں.
اللہ,
خوشی کی تاکید کی وجہ سے تحفہ لانے کے استحباب میں تاکید کی گئی. اچھا, اس میں ایک یہ بھی بات دیکھیں کہ آپ سفر پر گئے, بچوں کے لیے, گھر والوں کے لیے, فیملی کے لیے کچھ لے کر آئے, تو اس پر گھر والوں پر یہ ایک امپریشن پڑتا ہے, تاثر قائم ہوتا ہے کہ انہوں نے وہاں بھی ہمیں یاد رکھا,
بڑا خیال کیا.
تو بچوں کے حقوق میں سے ایک تو یہ کہ سب سے محبت پیار کرے اور برابری کا سلوک کرے.
ماشاءاللہ. جزاک اللہ خیرا. مدنی چینل کے ناظرین, یاد کرتے جائیں اور عمل کرتے جائیں, اپناتے جائیں. جب اپناتے رہیں گے تو پھر یہ حقوق, یہ علم کی باتیں یاد بھی رہیں گی, کیونکہ علم جو ہوتا ہے وہ عمل کی برکت سے پختہ ہو جاتا ہے. آئیے اپنے اگلے سیگمنٹ کی طرف چلیں گے, اسلامی بہنوں کے دینی ادارے, اور دیکھتے ہیں کہ آج کس دینی ادارے کا وزٹ ہمیں کروایا جائے گا.
یہ نیک خواتین دعوت اسلامی ہے, یہ دعوت اسلامی ہے, دعوت اسلامی ہے, یہ دعوت اسلامی ہے.
دور دور حاضر میں جہاں مردوں میں دینی کام کرنا جتنا اہم ہے، وہیں خواتین میں بھی دینی کام کرنا نہایت ضروری ہے۔ الحمدللہ دعوت اسلامی اسی ضرورت کے پیش نظر اسلامی بہنوں میں دینی کام کو عام کرنے کے لیے مختلف کورسز کرواتی ہے، جس میں تجوید، فقہ، اصلاح اعمال اور دیگر دینی کورسز شامل ہیں۔ اسی کے تحت اسلامی بہنوں کے لیے مختلف مدنی مراکز بنائے گئے ہیں، جہاں پر اسلامی بہنوں کو دینی کورسز کروائے جاتے ہیں جو کہ زندگی گزارنے میں بہت مفید ثابت ہوتے ہیں۔
دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے، دعوت اسلامی ہے، یہ دعوت اسلامی ہے۔
بہت پیارا سیگمنٹ قابل رشک خواتین، اور اس میں ہم آپ کو سناتے ہیں کسی نہ کسی نیک عورت کا کوئی بڑا ہی اچھوتا انوکھا سبق آموز واقعہ۔ آئیے آج بھی آپ کو اللہ پاک کی ایک نیک بندی کا واقعہ سناتے ہیں۔
یہ نیک خواتین، یہ نیک خواتین۔
حضرت اسماء بنت یزید رضی اللہ تعالی عنہ، ایک بار دو جہاں کے تاجدار صلی اللہ علیہ وسلم کی بارگاہ میں حاضر ہوں۔ عرض کی، یا رسول اللہ صلی اللہ علیہ وسلم، میں بہت سی عورتوں کی قاصد بن کر آئی ہوں۔ عرض یہ ہے، اللہ تعالی نے آپ کو مردوں عورتوں دونوں کی طرف رسول بنا کر بھیجا ہے، ہم عورتیں بھی آپ پر ایمان لائی ہیں، آپ کی پیروی کا ہم نے بھی عہد کیا ہے۔ مسئلہ یہ ہے کہ عورتیں پردے میں گھر میں بٹھا دی گئیں، ہم اپنے شوہروں کی خدمت کرتی ہیں، ان کے بچوں کو گود میں لیے پھرتی ہیں، گھر کی رکھوالی کرتی ہیں، شوہروں کے مال سامان کی حفاظت کرتی ہیں، مرد جنازوں میں شرکت کرتے ہیں، اسلام کے لیے جنگ میں شرکت کرتے ہیں اور ثواب کماتے ہیں۔ آپ یہ فرمائیے کہ ان مردوں کے اجر و ثواب میں سے ہم عورتوں کو بھی حصہ ملے گا یا نہیں ملے گا؟ یہ سن کر آخری نبی مکی مدنی صلی اللہ علیہ وسلم نے صحابہ سے فرمایا، دیکھو اس عورت نے اپنے دین کے بارے میں کتنا اچھا سوال کیا ہے، حوصلہ افزائی کی۔ پھر فرمایا، اے اسماء سن لو اور بقیہ عورتوں کو بتا دو، اگر وہ اپنے شوہروں کی خدمت کر کے شوہروں کو خوش رکھیں، ان کو راضی رکھیں، ان کا حکم مانتی رہیں، تو ان کو بھی مردوں کے برابر ثواب حاصل ہوگا۔ یہ سن کر حضرت اسماء بنت یزید بہت خوش ہوئی اور اللہ اکبر یہ کہتی ہوئی واپس تشریف لے گئی۔ کیسا ایمان فوز واقعہ ہے، اور کیسی قابل رشک خاتون ہیں یہ صحابیہ۔ فکر کس چیز کی ہے؟ ثواب کی۔ ہم ثواب میں پیچھے نہ رہ جائیں، اور ہمیں کیا فکر ہوتی ہے، مکان میں پیچھے نہ رہ جائیں، کپڑوں میں پیچھے نہ رہ جائیں، فیشن میں پیچھے نہ رہ جائیں، زیورات میں پیچھے نہ رہ جائیں۔ اللہ اکبر۔ تو یاد رکھیے کہ گھر میں عورت کا رہنا اور شوہر کی خدمت کرنا، بال بچوں کی خدمت کرنا، گھر کے کام کاج کرنا، یہ اچھی اچھی نیتوں کے ساتھ کریں، سارے ثواب کے کام۔ اچھا یہ دیکھیں کہ صحابیہ کا جذبہ کیسا ہے کہ بارگاہ رسالت میں حاضر ہوتی ہیں اور سوال کرتی ہیں، پوچھتی ہیں۔ اچھا اللہ پاک نے ہمیں یہ فرمایا ہوا ہے، فاسألوا اہل الذکر ان کنتم لا تعلمون، کہ لوگوں علم والوں سے پوچھو اگر تمہیں علم نہ ہو۔ کسی دینی مسئلے کا معلوم نہ ہو تو اس کا معلوم کرنا چاہیے، معلوم ہوگا تو عمل کریں گے نا۔ اللہ پاک نصیب فرمائے، اور کیسا جذبہ ہے کہ ہم ثواب میں پیچھے نہ رہ جائیں۔ جب خاتون جنت سیدت النساء فاطمہ الزہرا رضی اللہ تعالی عنہا شادی کے بعد مولا علی مشکل کشا رضی اللہ تعالی عنہ کے ہاں گئیں، تو ایک دن پیارے آقا علیہ الصلوۃ والسلام گھر میں تشریف لائے اور فرمایا کہ اے فاطمہ تم نے گھر کے کام کرنے ہیں، اے علی تم نے باہر کے کام کرنے ہیں۔ तो औरतों के काम घर के अंदर है, नॉर्मली घर के अंदर ही होने, औरत घर की जीनत है और बाहर के काम मर्दों को करने होते हैं। अल्लाह पाक समझ नसीब फरमाए और अमल नसीब फरमाए। आमीन।
आइए मदनी चैनल के नाज़रीन एक और सवाल प्रोग्राम में शामिल करते हैं।
मेरा नगरानी पाक कबीला से यह सवाल है, क्या औरत का दूसरी औरत से भी पर्दा होता है?
जी बेटा, औरत को औरत का नाफ के नीचे से लेकर घुटनों समेत का हिस्सा देखने की इजाजत नहीं। बारी शरीयत हिस्सा 16 सदर शरिया मुफ्ती अमजद अली आजमी लिखते हैं, औरत का औरत को देखना इसका वही हुक्म है जो मर्द को मर्द की तरफ नजर करने का है, यानी नाफ के नीचे से घुटने तक नहीं देख सकती, बाकी आजा की तरफ नजर कर सकती है बशर्त ये कि शहवत का अंदेशा ना हो। औरत सालिहा यानी नेक बीबी को ये चाहिए कि वो अपने को बदकार औरत के देखने से बचाए, जो गलत औरत है, फाइश औरत है, अस्तगफिरुल्लाह, यानी उसके सामने दुपट्टा वगैरह ना उतारे, क्योंकि वो उसे देखकर मर्दों के सामने उसकी शक्ल और सूरत का जिक्र करेगी।
अल्लाह अल्लाह।
और आजकल तो फिर सोशल मीडिया का दौर है, तो पिक्चर का दौर है, तो किसी ने तस्वीर बनाई तो अस्तगफिरुल्लाह, फिर माँ बहनों की बेटियों की तस्वीरें वो फिर आम हो जाए, अस्तगफिरुल्लाह, और भी इस तरह के अजीबोगरीब मामला होते। अल्लाह रहमत फरमाए।
आमीन आमीन अल्लाहुम्मा आमीन। मदनी चैनल के नाज़रीन बड़ा ही खूबसूरत सेगमेंट है ख़वातीन और कुरान, और इसमें हम सुनते हैं, सादत हासिल करते हैं कि कुरान करीम हमें क्या फरमाता है, आइए जानते हैं।
ये नेक ख़वातीन, ये नेक ख़वातीन।
सूरह मुमतहिना की आयत नंबर 12।
जी।
يا أيها النبي إذا جاءك المؤمنات يبايعنك على ألا يشركن بالله شيئا ولا يسرقن ولا يزنين ولا يقتلن أولادهن ولا يقتلن أولادهن ولا يأتين ببهتان يفترينه بين أيديهن وأرجلهن ولا يعصينك في معروف فبايعهن واستغفر لهن الله إن الله غفور رحيم. اے نبی، جب مسلمان عورتیں تمہارے حضور اس بات پر بیعت کرنے کے لیے حاضر ہوں कि वो अल्लाह के साथ किसी को शरीक ना ठहराएंगी और ना चोरी करेंगी और ना बदकारी करेंगी और ना अपनी औलाद को कत्ल करेंगी और ना वो बोहतान लाएंगी जिससे अपने हाथों और अपने पाँव के दरमियान में घड़े और किसी नेक बात में तुम्हारी नाफरमानी ना करेंगी, तो इनसे बैत लो और अल्लाह से इनकी मगफिरत चाहो, बेशक अल्लाह बहुत बख्शने वाला बड़ा मेहरबान है। औरतें बैत हो सकती हैं और औरतों के बैत होने के ताल्लुक से देखें कुरान पाक की आयत,
माशाल्लाह।
ये किस मौके पर आयत नाजिल हुई? जब मक्का मुकर्रमा फतह हुआ तो मेरे अकालीसलातुस्सलाम ने मर्दों से बैत ली और उसके बाद औरतों से बैत जब शुरू हुई तो उस वक्त ये आयत करीमा नाजिल हुई। मेरे अकालीसलातुस्सलाम जो औरतों से बैत करते थे तो टच नहीं फरमाते थे, मुसाफा नहीं फरमाते थे,
सही,
अपना दस्ते मुबारक से औरतों को छूते नहीं थे, टच नहीं करते थे। और यहाँ उलमा ने हमें बताया, समझाया कि मुसलमानों का मशायख के हाथ पर बैत होना सुन्नत है,
सुभान,
क्योंकि ये मोमिना औरतें हुजूर अकदस से इसकी बैत करती थीं कि हम आइंदा गुनाहों से बचेंगी, यही मशायख की बैत का मंशा है। बैत की चार किस्में बयान की गई हैं
जी।
नंबर एक बैत इस्लाम, नंबर दो बैत खिलाफत, नंबर तीन बैत तकवा, नंबर चार बैत तौबा। आजकल की बैत क्या है? बैत तौबा या तकवा,
सही।
इस बैत का माखज ये और इस तरह की और आयतें हैं,
ठीक।
अच्छा, औरत किस पीर की मुरीदा बने मुरीदनी बने?
जी,
पीर कामिल। चार शराइत आला हजरत ने लिखी।
कामिल पीर कौन?
जी, सुन्नी सही अकीदा
जी,
ضروری علم ہونا
جی،
کبیرہ گناہوں سے پرہیز
جی،
اور اجازت صحیح متصل ہو.
صحیح،
یعنی ان کے پیر صاحب تو ان کے پیر صاحب ان کے پیر صاحب، یہاں تک کہ سلسلہ پیارے آقا علیہ الصلوۃ والسلام تک پہنچے. جس شخص میں ان شرائط میں سے کوئی ایک شرط نہ ہو اس کو پیر نہیں پکڑنا چاہیے، اعلیٰ حضرت یہ فرما رہے.
ٹھیک،
جب مرید ہو تو اچھی طرح تفتیش کریں، یعنی وہ پنجابی میں کہتے ہیں پانی پیو پن کے پیر پھڑو چن کے،
جو دیکھنا پہلے دیکھ لو.
ہاں بعد میں نہیں، بعد میں تو پھر وہ اس سے مرید ہوئے پیر کامل. اچھا وہ کامل نہیں ہے، مرید ہو گئے تو اس کی بیعت کیا، اس سے تو جان چھوڑانی چاہیے.
ایسے ہی.
اچھا اب عورتوں کی پیر سے بیعت، کیا پردہ ختم ہو گیا؟ نہیں ختم ہوا. بعض جگہ پیر عورتیں دونوں ہی غافل ہیں، استغفر اللہ. عورت کا جس طرح نامحرم اجنبی شخص سے پردہ فرض ہے، اسی طرح عورت کا اپنے نامحرم پیر و مرشد سے پردہ کرنا بھی فرض ہے. پردے کے معاملے میں دونوں کا حکم یکساں ہے. عورت کا بال کلائیاں کھول کر اپنے نامحرم پیر کے سامنے آنا حرام، اسی طرح چہرہ کھول کر آنا بھی سخت منع ہے.
اللہ اللہ اللہ. اگر پیر اس کے والد صاحب ہوں یا کوئی محرم ہو تو
وہ تو ہی غلط بات ہے نا. تو
صحیح، ماشاءاللہ اللہ اکبر کبیرہ. آئیے مدنی چینل کے ناظرین اپنے اگلے سیگمنٹ کی طرف چلتے ہیں، امور خانہ داری. پچھلے پروگرامز کے اندر آپ نے کپڑے پاک کرنے کا طریقہ اور کپڑوں پہ لگ جانے والے داغ دھبے یہ کیسے اتر سکتے ہیں، اور بڑے وہ زبردست قسم کے داغ لگ جاتے ہیں بال پین وغیرہ کے، بچوں کے گرنے سے، گراسی پلاٹ سے داغ دھبے لگ جاتے ہیں. تو بڑے اچھے نسخے ٹوٹکے بیان کیے گئے تھے. دیکھتے ہیں آج ہمارے لیے کس گھریلو کام کا انتخاب کیا گیا اور کیا مشورے ہیں.
یہ نیک خواتین، یہ نیک خواتین.
جی سیدی،
قالین کیسے صاف کریں؟
ٹھیک،
کارپیٹ گھروں میں بچھائے جاتے ہیں اور سردی میں خصوصاً اہتمام کیا جاتا ہے، فرش ٹھنڈے ہوتے ہیں
جی،
اس سے بچنے کے لیے. گرمیوں میں بھی بچھاتے ہیں، مگر اس کی پاکی، صفائی، ستھرائی، دھبے صاف کرنے کا اہتمام ہر ایک نہیں کرتا، ہر ایک کو آتا بھی نہیں،
کوشش بھی نہیں کرتے.
کارپیٹ اگر ناپاک ہو گیا، اس کا پاک کرنے کا طریقہ، کپڑے پاک کرنے کا طریقہ امیر السنت کا جو رسالہ ہے اس کے اندر یوں لکھا ہے
جی
کہ کارپیٹ کا ناپاک حصہ ایک بار دھو کر کارپیٹ کو لٹکا دے.
صحیح.
اب پانی ٹپ 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 بہ رہا ہے، جب پانی وہ ٹپکنا بند ہو گیا پھر دوبارہ دھوئیں، پانی بہائیں اس پر اور پھر لٹکا دیں. پانی ٹپکنا بند ہوا تیسری مرتبہ پھر لٹکائیں، جب پانی ٹپکنا بند ہوگا تو کارپیٹ پاک ہو گیا.
پاک ہو گیا.
اچھا، چٹائی، چمڑے کے چپل، مٹی کے برتن وغیرہ، جن چیزوں میں پتلی نجاست جذب ہوتی ہو اس طریقے پر پاک کر لیں. اچھا، قالین پر پکے داغ نہیں ہیں تو اس کو صابن وغیرہ جو صاف کرنے کی چیزیں اس سے صاف ہو جائیں گے. لیکن بعض داغ جو نا سخت ہوتے ہیں، یوں کہیں گے ضدی ہوتے ہیں، ہم نہیں جاتے. ایک طریقہ ہے کہ اس کو ڈرائی کلین کرایا جائے.
صحیح.
اس میں وہ کارپیٹ کی سمجھیں کہ دیر پا رہنے کا زیادہ امکان ہے.
صحیح.
اچھا، اگر نہیں جاتا تو اب اس میں کچھ طریقے عرض کرتا ہوں. داغ پر جو داغ لگا ہوا ہے کارپیٹ پر، کچھ دیر کے لیے سرکہ، ونیگر جو نا وہ ڈال دیں. جب وہ خشک ہو جائے تو قالین صاف کرنے والی ویکیوم کلینر سے صاف کر لیں.
ٹھیک.
اچھا، جس گھر میں وہ چھوٹے بچے ہیں تو اب کارپیٹ کو گندگی سے بچانا مشکل ہو جاتا ہے، بچے وومیٹنگ کر دیتے ہیں، دودھ گرا دیتے ہیں. اب اس کا کیا کریں کہ اسے صاف کرنے کے لیے بیکنگ سوڈا جو ہے اس پر ڈال دیں، خشک ہونے کے بعد صاف کر لیں، داغ کے ساتھ ساتھ اسمیل، جو بیڈ اسمیل ہے، بدبو، وہ بھی چلی جائے. اچھا، قالین سے چائے اور کافی کے دھبے صاف کر رہے ہیں تو گرم پانی میں سرکہ ملائیں، دھبوں پر لگائیں، کچھ دیر کے بعد ٹیشو پیپر وغیرہ سے رگڑ کے صاف کریں.
صحیح.
اچھا، بعض کو چنگم جو ہے وہ بچے کھاتے ہیں اور دینی نہیں چاہیے، نقصان دہ ہے، بڑے بھی آج کل تو خیر لگے ہوتے ہیں. کارپیٹ پر چپک گئی، اب اس کو اس پر کیا کریں کہ برف کے ٹکڑے، آئس क्यूब्स जो हैं इस पर रगड़ें और छुरी से आहिस्ता आहिस्ता उसको खुरच लें, हट जाएंगे।
क्या बात।
अच्छा, तेल और चिकनाई के दाग साफ कर रहे हैं तो उस पर नमक डालें, खाने का सोडा और कॉर्न फ्लोर यानी मकई का आटा मिलाकर ये मिक्सचर बनाकर ना वो उसको जज्ब होने तक वक्त दें, कुछ देर के बाद उससे साफ कर लें। अगर इंक लग गई है, स्याही लग गई है कालीन पर, तो थोड़े से दूध में मैदा मिलाकर पेस्ट बनाएं, दाग पर लगाएं, खुश्क हो जाएं तो ब्रश की मदद से हटा दें, साफ हो जाएगा। फलों के दाग लग गए तो 1.5 चम्मच सिरके में 1 चम्मच वॉशिंग पाउडर मिलाएं, इसको दाग पर लगाएं, खुश्क हो जाए, साफ कर लें। इसी तरह दाग साफ करने के लिए लीमू यानी लेमन का जो जूस है, रस है, टूथपेस्ट और हाइड्रोजन परऑक्साइड का मिक्सचर, ये भी फायदेमंद है।
सही, माशाल्लाह। अल्लाह करीम आपको जज़ाए खैर अता फरमाया साहब, काफ़ी सारी मुश्किलें आपने जो है वो आसान की हैं, माशाल्लाह करीम। मदनी चैनल के नाज़रीन, इन चीज़ों को महफूज भी रखा करें और ये हमारे जो प्रोग्राम होते हैं ये नेट पर भी जो है वो अपलोड किए जाते हैं, वहाँ से भी आप इसको हासिल कर सकते हैं। बल्कि खैरखाई की नीयत से, नेकी की नीयत से, नेकी आम करने की नीयत से, दीन को, इस्लाम को, इस्लामी मालूमात को फैलाने की और इनकी इशाअत की नीयत से आगे आप इनके लिंक भेज भी सकते हैं। आप इसको अगर YouTube से मिसाल सर्च करते हैं तो प्रोग्राम नेक खवातीन लिखें, हाजी मोहम्मद शाहिद तारी लिखें, ये प्रोग्राम की जो अब तक किस्तें आ चुकी, अभी जो आप प्रोग्राम देख रहे हैं ये किस्त नंबर 136 है, 136 नंबर ये प्रोग्राम है। तो इसको आप मतलब के लिखेंगे तो इंशाल्लाह ये आपको नेट पर भी मिल जाएगा, खुद भी देखें और आगे भी इसको आम करें। इसलिए भी मशवरा दे रहा हूँ कि जैसे अब आपने सुना और कुछ लिख नहीं सके तो आप इसको दोबारा वहाँ से सर्च करके पूरा प्रोग्राम जो है वो निकाल सकते हैं। अल्लाह तबारक व तआला मेरी आपकी दुनिया आखिरत अपने करम से, अपने फजल से बेहतर फरमाए, भली फरमाए और हम सब की बेहिसाब मकसद फरमाए। अपना ख्याल रखिए, मदनी चैनल देखते रहिए, दावत इस्लामी के दीनी माहौल से वाबस्ता रहिए। सल्लू अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु ताला अलैहि वसल्लम।